नमस्कार, म शर्मिला। रेडियो कार्यक्रम नालीबेलीमा तपाईलाई हार्दिक स्वागत तथा अभिवादन। तपाई यो कार्यक्रम शुक्ला फाटा एफएमबाट हरेक हप्ता सोमबार, बिहिबार र शनिबार बिहान 9:05 9:45 सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी हरेक मानिसका सुख दुःख र भोगाई एवं अनुभवहरू साटासाट गर्छौं। मानिस जन्मिने बित्तिकैदेखि सङ्घर्ष गर्छ। जन्मदै मानिस केही पनि हुँदैन, न त समाजसेवी, न त कर्मचारी, न त नेता, न त व्यापारी, न अरू नै कोही। ऊ ठूलो भएपछि उसलाई विभिन्न पेसाको बनाइन्छ या ऊ बन्छ। यो सत्य कुरा हो। मानिस केही बन्न उसले केही न केही गरेको हुन्छ। कसै न कसैको ऊसँग प्रेरणा हुन्छ, तर पोख्न मात्र सकिरहेको हुँदैन। मानिसले केही गर्नका लागि कसै न कसैको भोगाईबाट या अनुभवबाट शिक्षा लिनुपर्छ। यो पनि अर्को एउटा सत्य कुरा हो। संसारमा जति पनि मानिसहरू अमर छन्, उनीहरूले आफ्ना बारेमा आफैले केही न केही बोलेका छन् वा लेखेका छन्। त्यसैले हामी तपाईँलाई पनि आफ्ना कहानी भन्न आग्रह गर्छौँ। हामी तपाईँको भोगाई र अनुभव सुन्न आतुर छौँ। तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ र आफ्नो ठेगाना टिपाउन पनि सक्नुहुन्छ। हामी तपाईँको घरमै आएर तपाईँको कुरा सुन्नेछौँ र यसै कार्यक्रम मार्फत सुनाउनेछौँ। तपाईँ 0995527977 फोन गरेर आफ्नो ठेगाना टिपाउन सक्नुहुन्छ। अब लागौ आजको कहानीतर्फ। आज हामीसँग यस्तो व्यक्ति हुनुहुन्छ जसले दलितलाई शिक्षा दिन निकै सङ्घर्ष र मेहनत गर्नुभयो। त्यति बेला दलितलाई शिक्षा दिनु ठूलो अपराध मानिन्थ्यो, गाउँबाटै निकाला समेत गरिन्थ्यो। त्यस्तो बेला बैतडी जिल्लाको पुर्चौनी पिपलकोटमा विद्यालय स्थापना गरेर दलितका छोराछोरीहरूलाई शिक्षा दिने एक समाजसेवी हुनुहुन्छ लीलाधर जोशी, जसले आफ्नो जीवनका 50 वर्षहरू शिक्षण पेसामा बिताउनु भएको छ। सुनौ सहकर्मी विष्णु अवस्थीले उहाँसँग गरेको कुराकानी।
म लीलाधर जोशीजीको घरमा पुग्दा उहाँ संस्कृतका श्लोकहरू पढ्दै हुनुहुन्थ्यो र आफ्ना नातिहरूलाई नैतिकवान बनाउने शिक्षा दिँदै हुनुहुन्थ्यो।
नागो भाति मदे नकम, के भने हात्ती आफ्नो मदले सुहाउँछ, जलहरू भए जल कमलले सुहाउँछ, पूर्णेन्दुना सरभरि पूर्णिमाको रात चन्द्रमाले सुहाउँछ।
मैले पहिले नै टेलिफोन मार्फत उहाँसँग कुरा गरिसकेको थिएँ, त्यसैले उहाँले मलाई चिन्न गाह्रो भएन। नजिकै बस्न आग्रह गर्नुभयो। मैले उहाँको बारेमा केही कुरा पहिले थाहा पाएको थिएँ। बैतडी जिल्लाको दुर्गम पुर्चौनी क्षेत्र जहाँ उहाँले शिक्षाको बिउ रोप्नु भएको थियो, सल्लासेरी पिपलकोटमा, म त्यसैको बारेमा कुरा गर्न गएको थिएँ। तर उमेरले 71 वर्ष खाइसकेका लीलाधरजीले त आफ्नो पुरै कहानी कण्ठस्थ परे जस्तै गरी पो सुनाउन थाल्नुभयो।
हुन त अब सर, बितेका दुःखका दिनहरूको वर्णन गर्दा फेरि मनमा दोबारा दुःख आइलाग्ला जस्तो पनि महसुस हुन्छ। जब म 2.5 वर्षको थिएँ त्यो बेला मेरो आमा बित्नुभयो, त्यहीँबाट मेरा सङ्घर्षका दिनहरू सुरु भए। आमाको सब शमशान घाटतर्फ लैजाँदै गर्दा मैले के भनेको रहेछु भने, खोइ मेरो आमालाई कहाँ लगिराखेका छन् भन्दाखेरि, बाबु शमशान घाटतर्फ लग्दैछन् भनेर भनेको सुनिन्थ्यो। त्यहीबाट मैले सङ्घर्षको सुरुवात सुरु गरेँ। म धेरै भोको रहेँ, नाङ्गो पनि रहे होला, दुध खाने इच्छा पनि भयो होला, तर पनि मलाई कुनै दुःख नहोस् भनेर बुवा सधैँ ख्याल राख्नुहुन्थ्यो। त्यसैले होला म पनि बुवालाई दुःख नपुगोस् भनेर भोको रहेको कुरा कहिले भन्दैनथे उहाँसँग। मलाई सम्झना छ, जब म 11-12 वर्षको भएँ, मेरो सहपाठीहरू सबै स्कुल जान्थे, त्यसैले मलाई पनि स्कुल जाने इच्छा लाग्यो। बुवाले मलाई स्कुल भर्ना त गर्नुभयो, तर समस्या नै समस्याले मलाई घेरिरहेको हुन्थ्यो। कहिले मसँग कापी हुँदैनथ्यो भने कहिले कलम पनि हुँदैनथ्यो। मुसीको लागि कटौँच भन्ने एउटा रुख हुन्थ्यो, त्यसको पातहरू पकाएर त्यसको रसको मुसी बनाइन्थ्यो, निगालाको कलम बनाइन्थ्यो, इङ्ग्लिस लेख्नलाई जाने होल्डरको मात्र प्रयोग गरिन्थ्यो, अरू जाने फाउन्टेन सन्टेन डट पेन भन्ने कुरै थिएन। यदि कसैले कलमले जाने इङ्ग्लिस लेख्न खोज्यो भने पनि सरहरू लेख्न दिनुहुन्नथ्यो, होल्डरले मात्र इङ्ग्लिस लेख्नु पर्थ्यो। ती सामानहरू, शैक्षिक सामग्रीहरू जुटाउनलाई पनि मलाई धौधौ परिरहन्थ्यो। म नयाँ लुगा लगाएको दिन निकै खुसी र फुरुङ्ग हुन्थे, किनभने आज त मैले लुगा पाएको छु। किनभने पैजामा र कमेजमा टालो हालेर लगाउँथे, टालो हालेकै कपडा लगाएर स्कुल जान्थे, सफा त हुन्थ्यो, सफा भए पनि टालो त टालै, तलबाट चन्द्रमा जस्तै देखिने भयो टाढाबाट, तर स्कुलमा कहिले पनि फेल भएन। जे भए पनि सुरुमै मलाई कक्षा दुईमा भर्ना गरिएको थियो र म सधैँ कक्षामा प्रथम हुन्थेँ, त्यसैले मलाई गुरुहरूले पनि निकै माया गर्नुहुन्थ्यो। हुन त स्कुलमा म जस्ता गरिब विद्यार्थीहरू अरू पनि धेरै थिए, एउटैमा मात्र हुँ भन्ने कुरो होइन, तर म जस्तो टुरो सायद कोही पनि थिएन होला यस्तो सोचिरहन्थे। सबै आमाले पकाएर ल्याएको खानेकुरा वा अरू कुनै फलफुल खान्थे, त्यति बेला मलाई कस्तो कस्तो हुन्थ्यो कस्तो कस्तो। त्यति बेला दलित र महिलाले त स्कुल जानु हुँदैन भन्ने मान्यता थियो, स्कुल जानु त के घरैमा पनि पढ्नु हुँदैन भन्ने मान्यता थियो। जसले दलितलाई पढाउँछ, जसले दलितहरूले पढेको कुरा सुन्छ, त्यसको सातकुल सम्बन्ध अर्को जान्छ भन्ने कुरो जनश्रुतिमा थियो त्यो बेला। मलाई यिन कुराहरू मन पर्दैनथे, त्यसैले मैले दलितका लागि विद्यालय खोल्ने अठोट त्यति बेलै गरेको हुँ। सायद त्यसैले होला मैले कक्षा आठ पास गरेपछि नौ र दस कक्षामा पढ्न भारतको धारचुला गएको थिएँ। हुन त त्यति बेलाको आठ पास अहिलेको बाह्र पास जतिकै हो। त्यति बेला साइन्स, जियोग्राफी, हिन्दी लगायतका किताब हुन्थे, ती सबै पढ्नुपर्ने, एक अक्षर पनि नछुटाई सबै याद गर्नुपर्ने, पुरा बायहार्ट गर्नुपर्ने हुन्थ्यो, कण्ठस्थ गर्नुपर्ने हुन्थ्यो। दिउँसो त जाने फुर्सदै पाइँदैनथ्यो, पढ्नु त कहाँ हो कहाँ हो, स्कुलबाट आयो कि घाँस दाउरा काट्न यताउति भौँतारिनु पर्थ्यो। राति खाना खाएर अबेरसम्म पढ्थे, त्यही पनि पढ्ने उज्यालोको साधन केही हुँदैनथ्यो। जङ्गलमा गएर खाली समयमा अलिकति सल्ला भन्ने काठको ज्वरोहरू ल्याएर त्यही ज्वरो बालेर म चाहिँ पढाइ गर्थेँ। मट्टु तेल न बिजुली के गर्ने, दिनभरि एक अँगालो जति ज्वरो ल्याएको त त्यो एकै रातिमा समाप्त हुने भयो। अब जसरी तसरी आठ कक्षा पास गरेँ, नर्मल पनि पास गरेँ, तर त्योभन्दा माथि पढ्न सकेन। घरको पनि समस्या, महान कठिनाइ भयो, के गर्ने। नर्मल स्कुलबाट आइसकेपछि मलाई गाउँलेहरूले नै त्यहीं रोक्यो, किनभने नत्र भने म मास्टर बन्न मैले आफैले पढेको स्कुलमा पनि मास्टरको लागि बोलाउँदै थिएँ, तर त्यहाँ गइनँ म। मैले आफ्नै गाउँ टाकगडा पिपलकोटमा स्कुल खोल्ने निर्णय गरेँ। त्यो पिपलकोट भनेको कोट हो, रुजकोटे राजा भनेर भन्थे। त्यहाँ दलितहरूको तल्लो थलीतर्फ दलितहरूको गाउँ हुने भए हुनाले टाकगडा भनिदिए हो। त्यसको माथिल्लो भागमा चाहिँ विद्यालय खोल्यौँ, त्यसको उति माथिल्लो भागमा हामीले राम मन्दिर पनि बनाइरहेका छौँ आजभोलि। त त्यो स्कुलमा गाउँबाट जम्मा एघारजनाको मात्र विद्यार्थी सङ्ख्या पायौँ, त्यो पनि केटी भर्ना गर्न नदिने, दलित वर्गका विद्यार्थीहरू पनि भर्ना गर्न नदिने भए हुनाले स्कुलमा विद्यार्थी सङ्ख्याको बहुतै कमी भयो। मेरो दुःख चाहिँ दलितलाई पढाउने, तर त्यहाँको सम्भ्रान्त वर्गका मानिसहरू भने दलितहरूलाई भर्ना नै गर्नु हुँदैन भनेर दिनदिन प्रतिदिन यस किसिमका कचहरी गरि नै राख्ने भनेर राख्ने, कयन किसिमका पुराना थोत्र आफैले बनाएका श्लोकहरू भन्न खोज्ने, यस्ता किसिमको पनि ठुला ठालोहरू हुँ भन्नेहरू, जान्ने सुन्ने हुँ भन्नेहरूको थियो। त्यसैले मैले त्यहाँ शिक्षा प्रेमी तथा मेरा आदरणीय गुरु डम्बर बहादुर बमसँग सल्लाह गरेँ। उहाँले दलितहरूलाई पनि भर्ना गर्नुपर्छ भने मैले आफ्नै आफूमा नै खुसीको सीमा रहेन र दलितहरूलाई पनि विद्यालयमा भर्न सुरु गरेँ। मेरो र ठुला ठालो हो भन्नेहरूको बिच कुराकानी नमिल्ने भयो। यसै सिलसिलामा मैले जे 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 भयो जे गरे पनि म गरिबहरू दलितहरूका छोराछोरीहरूलाई पनि भर्ना नै गरि नै हाल्छु भन्ने सोचेर भर्ना गर्न खोजेपछि विद्यालय निकै चम्केर आयो। यही किसिमबाट पिपलकोट विद्यालय खोलेको त्यो बेलादेखि म कहिले पनि विद्यालयमा कहिले भइनँ, सधैँ स्कुल जानु नै मेरो म त धर्म सम्झन्थेँ त्यसलाई। त्यसैले जिल्ला सदरमुकाम जाँदा समेत शनिबार जान्थेँ, सायद त्यसैले होला मैले रिटायर हुँदा मेरो स्कुलका सबै अभिभावक खुब रोएका थिए। त्यो दिन त म पनि खुब रोएँ, मलाई स्कुल छोड्दा निकै पीडा भयो। म अहिले 71 वर्षको भएँ, अहिले पनि त्यहाँका अभिभावकहरू मलाई स्कुलमा बोलाउँछन्, तर म उमेरले जान सक्दैन, मेरो पढाइप्रतिको रुचि भने अझै घटेको छैन, के गर्ने। अचेल म ती धार्मिक ग्रन्थहरूको अध्ययन गर्दछु। मैले अहिलेसम्म गीता तत्त्व विवेचनी, गीता, योगीको आत्मकथा, वाल्मीकि रामायण, भानुभक्त रामायण, तुलसी कीर्त रामायण, रामचरित्र मानस, ब्रह्म वैवर्त पुराण, अग्निपुराण, वायुपुराण, सप्ताह पुराण, नवाह पुराण लगायत कति त याद पनि छैनन् र आजभोलि शिव पुराण पढ्दैछु। मैले खोजी गर्नु परेको छ कि दलित भन्ने शब्द कहाँबाट उत्पत्ति भएको होला वा कुन कालदेखि यसको सुरुवात भयो, म त्यसैको खोजीमा छु। पत्रकार बन्धु, यही मेरो अपिल छ।
लीलाधरजी, तपाईँले त सरर एकैचोटि पुरै जीवनको कहानी सिद्धाइदिनु भयो, तर मलाई अझै धेरै कुरा खोतल्न मन लागिरहेको छ। तपाईँ कसरी बैतडी जिल्लाको सल्लासिरी पुग्नुभयो, कहाँबाट आउनुभयो भन्नुहोस् न।
हाम्रा बाजे पुर्खाहरूको बसोबास चाहिँ धन्नासी भन्ने ठाउँमा पनि थियो। त्यस ठाउँमा अब यी सामन्त गाउँले सामन्तहरूको ज्यादै आइकम थियो र सबै हामी बाहुनहरू सल्यालहरूलाई त्यहाँबाट त्यसले जाने नागी गरौँ भन्ने मानिसले चाहिँ निकालिदियो र त्यहाँबाट जाने हाम्रा भाइ बिरादरहरू सबै यताउति बहुतारी लागे। जस्तै मेरो परिवार बुवा चाहिँ बैतडीको खटालीको खेत भन्ने ठाउँमा गए, इष्टमित्रहरूको जाने शरण दिएर त्यहाँ कति वर्ष बस्नुभयो खोइ, म त त्यही सल्लाहमा जन्म भएको हो। मेरो दाई चाहिँ प्रमानन्द जोशी त्यही कोखेतमा नै जन्माउनु भएको थियो। अब त्यो धन्नासीको ठुलो सेरो राम्रो राम्रो सेरो फेरो भयो, त्यसमा धान गहुँ प्रशस्त भइहाल्ने भए, अब ती ठुला ठालुहरूको जाने चल्ती पुर्जी भए, उनीहरूको आँखा गाडियो त्यसमा, यसलाई कसरी लिने भनेर जाने उनीहरू सोच्दाखेरि ती गरिब परिवारहरू ब्राह्मण खालका भए, इज्जतको डराइ भयो, बेइज्जतको डराइ भयो। अब ब्राह्मणको जात त सबभन्दा कोलो त हो, मुलायम त हो, र त्यहाँबाट कसरी कसरी जाने निकालिदियो। 97 साल पोख 25 गते शुक्रबारको दिन चाहिँ मेरो जन्म भए हो। अब त्यस ठाउँमा रहेर अलि गरिबी अवस्था थियो त्यो बेलासम्म, किनभने सामन्तवादीहरू धेरै थिए, अब त्यो नाम पाड्ने कुरो त्यस्तै छ। र पछि गएर चाहिँ विद्यालय समय भयो, हामी साना साना भयौँ, आमा चाहिँ परलोक हुनुभयो, म 2.5 वर्षको चाहिँ मूल्य केटाकेटी हुँ, मलाई 2.5 वर्ष हुँदाखेरि आमा मरिहाल्नु भयो, स्वर्गीयवास हुनुभयो, अनि त्यहाँबाटै मेरो जीवन सुरु भयो। कहिले गाँस दियो, तपाईँले दियो, तपाईँको दिएको खाने कसले दियो, जसले दियो, त्यस्तो हिसाब किताबमा रह्यौँ मै त।
तपाईँलाई आमा देखेको याद छ?
याद कमै छ हजुर, मेरो आमा मरेको दिन त्यो जाने प्रेतलाई बाँधेर शमशान घाट लैजाने बेला, ओहो यो कहाँ लैजान लागेका छन् मेरो आमालाई भनेको थिएँ रे मैले।
2.5 वर्षको हुनुहुन्थ्यो त्यति बेला, आमाको दुध खानुहुन्थ्यो होला?
अब खानुहरू पछा कहाँ खान्ने,
के गर्नुभयो जब आमाको दुध खाने तपाईँलाई इच्छा लाग्थ्यो?
खोइ के गर्ने, अब त मेरो इच्छा मलाई त्यो थाहा छैन, इच्छा लाग्दो हो कसै कसैको गरेर जाने, बुवाले मेरो पालना गर्यो, अनि 10-11-12 वर्षको भएँ म, मागेर यो गरेर सो गरेर कतै बुवा सिपालु हुनुहुन्थ्यो, जहाँ पनि उनको मान हुन्थ्यो, जुन गाउँ घरका गए पनि रिता भोगा नाङ्गा नै हुन्थे, आफै त्यो गाउँले गाउँका मानिसहरूले जाने सामान लादे इत्यादिहरू घरमा पुगाएर जान्थे हजुर। फेरि मेरो स्कुल जाने समय भइहाल्यो, त्यो बेला स्कुल कतै थिएन, एउटा डिरेसरी हाई स्कुल भन्ने हाम्रो त्यो हाटको डम्बरबहादुरजीले खोल्नु भयो त्यसलाई, अस्ति आजको 400 दिन भयो उहाँको स्वर्गीयवास पनि भयो। सर्वप्रथम यी ठुला सामन्तहरूको जरोमा बिस हाल्ने त डम्बरबहादुर पो हो, पुर्चौँडीको त अहिले त कहिले होला। त्यो बेला मलाई बुवाले कक्षा 2 भर्ना गर्नुभयो, कक्षा 2 हिँड्दै फिर्दै गए। हाम्रो त्यो हाई स्कुल डिरेसरी हाई स्कुल भनेको उत्तर प्रदेशको, भारत उत्तर प्रदेशको करिकुलम बमोजिम पढाइ हुन्थ्यो, जस्तै हिस्ट्री भयो, जियोग्राफी भयो, साइन्स भयो, र जाने तपाईँको पढाउँदाखेरि इङ्ग्लिसको अर्थ पनि हिन्दीमा नै हुन्थ्यो, प्राचीन भारत हिन्दीमा नै पढाउँथे, इतिहास जियोग्राफीहरू हिन्दीमा नै पढाउँथे सर।
तपाईँले स्कुल जब जानुभयो 10-12 वर्षको भएपछि, त्यो बेलाको याद छ कसरी जानु? पहिलो दिन स्कुल गएको दिन,
पहिलो स्कुल गएको दिन मलाई हेडमास्टर डम्बरबहादुरले सोधेको थियो कि तपाईँले हाँस देख्नु भएको छ? हजुर देखेको छैन हाँस। अनि हाँस कहाँ रहन्छ त? हाँस पानीमा रहन्छ। त्यत्तिकै समूहबाट उत्तर गयो, क्या भयो ठिक छ मात्र भन्यो, र पछि गएर कक्षा 2 राख्यौँ भनेर भन्नुहुन्थ्यो, नत्र कक्षा 1 नै बस्ने गरेर गएको, कक्षा 2 राख्यो, पढ्दै भिड्दै र त्यो 8 कक्षासम्म मात्र पढाइ हुन्थ्यो त्यो बेला, र त्यहाँ उत्तर प्रदेशको भने इन्टरको करिकुलमको पढाइ हुने भए हुनाले हाम्रो श्रीपाँचको सरकारले पनि त्यो विद्यालयलाई SLC को म्याट्रिक भन्थे त्यो बेला, म्याट्रिकको मान्यता दिइराखेको थियो, अझसम्म त्यो छँदैछ, अझसम्म दिइराखेको छ त्यो जुन 18 साल मुनि जाने पास गर्नेलाई।
जीवनमा तपाईँ के बन्छु भन्ने सोचेर पढ्नु?
खै हजुर, म के बन्छु भन्ने सोच हुँदो हो, घरमा जाने त्यस्तो कता कस्तो, ईश्वरले जुन बाटो लग्यो त्यो बाटो जान्छु, पढ्न त छोड्दैन भन्ने हुन्थ्यो, तर बुवा बिरामी भयो, अर्को 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 हुँदाखेरि पढ्ने चान्स मिलेन, विद्यालयमा पनि ठाउँमा नहुने, पारी दार्चुला इन्डियाको दार्चुला भन्ने ठाउँमा माध्यमिक विद्यालय थियो एउटा, ल त्यहीँ जाने, म त्यहाँ दुमा बम्नेली गरेर निश्वास इस्लाम मागेर पनि म गुजरा गरिहाल्नु यही कि यसलाई त्यहाँ भर्ना गर्दिनँ भनेर दाले भन्नुभयो। त्यो मध्येमा हामीले कुरा चलाइरहेका थियौँ र पछि गएर जाने 2016 सालमा हामीले मैले अब त्यहाँ आधार प्रवेशिका पास गरेँ र 17 सालतिर त्यहाँ जाने प्रोग्राम भयो। अब 17 सालमा त्यहाँ जाने प्रोग्राम हुँदाहुँदै चट्ट के भइदियो भने नर्मल स्कुल यहाँ बैजडीपाटनमा खुल्यो। डम्बरबहादुर हेडमास्टरले भने कि होइन अहिले नर्मल स्कुलबाट आगा गरिहाल्नु पहिले, र नर्मल स्कुलतर्फ गयौँ। नर्मल स्कुलमा हामीहरूको इन्टरभ्यू हुँदाखेरि 681 जना थिए, 681 जनामध्ये 81 जना मात्र राख्यो छानेर र सब फेल भए। 33 वर्ष सेवा गरेका शिक्षक दाजुभाइहरू अब त्यहाँबाट नर्मल स्कुल पास गरिसकेपछि घरमा गएर गाउँका मानिसहरूले जाने मलाई समात्यो, यसै ठाउँमा विद्यालय खोलिदिनु पर्यो यो सो भनेर, ल हुन्छ त फेरि खोल भन्दाखेरि पुर्चौडी पिपलकोट भन्ने ठाउँमा गाउँमै हो, मेरै गाउँमा हो, त्यहाँ साधारण पहिले 11 जना विद्यार्थी मात्र थिए त्यहाँ भर्ना गर्दाखेरि। मैले त्यसमा भर्ना गर्दाखेरि मल्लो जात भनिने क्षेत्री बाहुन वैश्यहरू मात्र तल्लो वर्गको जनजातिहरूको भर्ना नगर्न दिने भए, त्यस किसिमका सामन्तवादीहरू पनि थिए हजुर भर्ना गर्नै नदिने भए, यो के हो त? होइन, केटीहरूलाई पनि भर्ना गर्न नदिने, जनजातिका केटाकेटीहरूलाई कसैलाई गर्न भर्ना गर्न नदिने, के हो भर्ना नगर्ने? होइन, त्यो त पानी पकायो फेरि हामी खाँदैन उसको, जसले तिनीहरूलाई पढाउन खोज्छ तिनीहरूसँग लिङ्ग स्थापन गर्छ त्यसको त यो पानी पत्ती लिनुपर्छ, त्यसले के गर्नुपर्छ भनेर हामीहरूलाई ठिसी नै राख्ने भए। हुँदा हुँदा विरोध नै खडा भयो र 2 सालपछि मैले जनजातिहरूका जाने लोहार बोल सार्की आदि इत्यादि भन्नेहरू सबलाई ल असाध्य भए पनि मलाई होला म भर्ना गरिदिन्छु भनेर जबरजस्ती मैले भर्ना गरिदिएँ केटाकेटीहरूलाई।
उनीहरूलाई भर्ना गर्नुपर्छ भन्ने प्रेरणा तपाईँले कहाँबाट आयो?
अब त्यो मैले बाहिरी ठाउँको त बुझिराखेको थिएँ नि, त्यसै हिसाबबाट अरे बाबा यिनीहरूले किन लिनु पाउँदैनन् स्कुल प्रवेश, किन एडमिसन लिनु पाउँदैनन्, यो कहाँबाट आयो यो कुरो भनेर आफ्नै हिसाबबाट केही कुरो बाहिर पनि सुनेकै भयो, यताउति पढेकै भयो, त्यो हुँदाखेरि भर्ना गऱ्यौँ र स्कुल चल्न थाल्यो। अब केही जसा व्यक्तिवादीहरू सामन्तवादीहरू मसँग विरोध पनि लियो मेरो, तर उनीहरूले विरोध लियो, साधारण जनताले विरोध लिएन, यही नभए हाम विद्यालय खोल्दैन फेरि बस्दैन भन्ने तर्फ उनीहरूको ज्यादा लडाइँ चल्न थाल्यो र स्कुल सुरु गरिहाल्यौँ। त्यसपछि प्राइभेट रूपमा महावार 50 रुपियाँमा मात्र बसेका थियौँ, नआउनमा मोहर चलन्थ्यो 50 रुपियाँ मोहरको, अब पत्रकारजी तपाईँ आफै विचार गर्नुहोस् के भन्नु हो, त्यो बेला त्यस्तो त लब्धे त्यही पनि दिएन, 50 रुपियाँ महिना नआउनमा चलन्थ्यो एक मोहर, कुरा बुझिएन, 50 मोहर भयो लेकिन नआउना 1 रुपियाँ हुन्थ्यो, त्यो बेला नआउनमा मोहर चलन्थ्यो भने हाम्रो के तलब हुँदो हो। र लड्दा लड्दै 28 सालमा शिक्षण सर्वे भयो, त्यो शिक्षण सर्वेमा महाटोली माथिबाट अध्यक्षहरू आदि इत्यादि आएर त्यसमा पनि एक एक गरेर लियो, केही शिक्षकहरू खारेज भए, केही विद्यालयहरू खारेज भए र के हो कस्तो हो भनेर जाने एक एक गरेर सोद्धाखेरि, मबाट पनि सोद्धाखेरि मैले एक एक गरेर त्यहाँ बताएँ अध्यक्षलाई र अध्यक्षले त्यो फाइल खडा गरेर लग्नु भयो रहेछ। अब त्यत्तिकैमा 2031 सालमा जाने त्यहाँ लोकसेवा आयोग खुल्यो बैतडीमा, लोकसेवा आयोगमा भर्ना हुँदाखेरि त्यो लोकसेवा आयोगलाई पनि आफ्नो फाइल दिया रहेछ अब त्यो, र लोकसेवा आयोगले हामीलाई ठडाई स्वीकृति गरिदियो र त्यो स्थायी हुने गरी गर्यो र विद्यालयको पनि स्वीकृति गरिदियो। त्यसै विद्यालयमा म कतै गए होइन सर, त्यसै खोले, त्यसैलाई सरकारी गरेँ, त्यसैमा जीवन बिताएर अहिले कक्षा आठसम्म भइरहेछ नयाँ कल्ला र्यान आयो कि आयो भनेर चौताल गरिरहेको छ, अब उठ्न सक्दैन, अब कहाँ जाने भाइ, म आउन सक्दैन त सबै भन्नु। अब
तपाईँ बाल्यकालको स्थिति, बाल्यकालमा तपाईँले पेटभरि खाना नपाएर रोएको कुनै दिन छ?
पेटभरि खाना नपाएर रोएका दिन हजारौँ थिए। गडा गडामा जाने, गडा भिडातर्फ यो यहाँ त लाए भन्छौँ, त्यहाँ हामी सर्स्यौँ भन्छौँ पहाडी भाषामा, त्यसका जडा उखेलेर खान्थ्यौँ। तिम्रो 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 भन्ने एउटा जाने फल हुन्छ, त्यो खायौँ, साग खायौँ, सेक्ना खायौँ, कोइराल खायौँ, आदि इत्यादि गरेर हामीले जीवन वार्तन गर्दै आया थियौँ।
त्यस्तो खान समेत नपाएको स्थितिमा पढ्नुपर्छ भन्ने धारणा त,
अरे भगवान्, त्यसै त भयो फेरि। अब त एक फिस सधैँ थिएन त्यो विद्यालयमा, फिसको नामै थिएन, स्वयं सिर्फ आफ्नो कापी कलम आदि इत्यादि मात्र खोज्नु पर्थ्यो, त्यसको लागि बुवा गरिहाल्नुहुन्थ्यो जसरी पनि, आफ्नो फाटो फुटो काता माता हालेर, कमेजमा समेत काता हालेर पढेका थियौँ हामीले, म होइन म जस्ता कहिन थियो त्यस्ता, र त्यस्तो जीवन बिताएर आखिर जाने त्यसै विद्यालयबाट मैले रिटायर हुनु पर्यो।
तपाईँले जुन विद्यालयमा पढ्नुभयो त्यसै विद्यालयमा म मास्टर हुन्छु भन्ने सपना बोक्नु भएको थियो?
सपना त थियो, तर त्यहाँ हाम्रो चलेन, त्यहाँ तलिए जनताले तलिए बिहालिहाल्यो, नत्र सिट त दिया थियो होइन तपाईँलाई, किनभने अलिकति सा अक्षरसम्म त्यहाँको जाने पाँच सात क्लाससम्मको लागि म इङ्ग्लिस पढाउनमा राम्रो थिएँ, त्यही हिसाबबाट होइन प्राथमिक तहमा जाने यहाँलाई नै राख्नुपर्छ। मास्टरहरूको पनि प्रिय थिएँ म, स्कुलमा यताउति जाने ड्रामा सामा आदि नाटकहरू होरी सोरी सब इत्यादि गर्दाखेरि, त्यसो भए हुनाले मास्टरहरू मलाई प्रेम गर्थे।
लीला दर्जी, तपाईँ जीवन केले परिवर्तन गर्छ भन्ने कुरामा विश्वास गर्नुहुन्छ?
परिवर्तन भन्ने कुरो त्यही त हो, सङ्ग सोबत हुनु पर्यो, पहिले सोबतको आवश्यकता पर्छ, सङ्गतको आवश्यकता पर्छ, त्यसपछि ठाउँको आवश्यकता पर्छ, मेरो जाने जनाइ बुझाएको थिएँ।
तर तपाईँको सङ्गत त त्यो गरिब मान्छेहरू थिए, ठाउँ पनि विकसित थिएन, फेरि पनि तपाईँले प्रगति गर्नुभयो कसरी?
भगवान् त्यही कुरो छ त, मैले त्यसलाई त कहाँसम्म लडाइँ गरेर छोड्दै छोडेन, छोड्दै छोडेन, ल त्यसो झगडा पनि भयो, जोर स्वरका मुद्दा बढियो,
केको विषयमा झगडा?
त्यसै स्कुलको विषयमा, ओहो स्कुलको विषयमा बढी ठुलो झगडा भयो, र आखिर जाने त्यो विद्यालयलाई स्वीकृति गरेरै छाड्यो। तर पनि कोही मान्छे थिए, भट्टहरू जनकराज आठलो भन्ने त्यो थियो, त्यो चाहिँ विशेष आफन्त थियो, फेरि भट्टी गाउँवाला दुई चार अरू थिए, त्यसैमा स्वीकृति गराइदियो मलाई पनि, र त्यसै ठाउँबाट म रिटायर भएर अहिले छ सात आठ दस वर्ष मात्र भए यहाँ आउँदैछु। अब जीवनभरिको कुरा त त्यही हो, हजारौँ दुःख सुखको बेडा पार गरेर जाने यहाँसम्म पुजियो।
त्यो दुःख सुखका बारेमा कुरा गर्दाखेरि स्कुल पढ्नका लागि कापी कलम जुटाउनका लागि गरेको मेहनत बताइदिनुहोस् न।
स्कुल पढ्नको लागि कापी कलम जुटाउनको लागि अब त्यस्तो हो, कसै समयमा कुनै इष्ट मित्रले हात दियो, कसै समयमा बुवाले आफैले कमाएर पनि मैले गुजारा गरेँ, किनभने स्कुलमा फिस नभए हुनाले, फेरि खाना साना यो सो गाउँबाट जुट जान्थ्यो, गाउँलेहरूले भोकेर नदियो हामीलाई, पछा बुवाले आफैले तयार गरिहाल्यो जग्गा जमिन यो सो।
तपाईँको जीवनका दुःख क्षणहरू चाहिँ के हुन्?
मेरो जीवनका दुःख दिनहरू तिनै हुन्, खानाको खोज, फेरि यतातर्फ जिम्मेदारी गर्नुको खोज, जिम्मेदारी भएन भने खाना भएन, उतातर्फ जाने आफूसँग लुगाफाटो इत्यादि लगाउनको पनि समस्या नै थियो, कापी पुस्तक आदि इत्यादि जुटाउनको लागि पनि समस्या नै थियो, तीहरू बडा हिसाब किताब बठे तपस्या गरेर मात्र जाने कापी किताब पुस्तकहरू जुटाउँथ्यौँ बुवाले गर्नुहुन्थ्यो, र आफ्नो मेरो लुगाफाटो पनि त्यसरी नै जुटाउनुहुन्थ्यो। मलाई थाहा थियो कि मेरो परिवार यस्तो छ, मैले कसरी पढ्ने, तर पढ्ने कहाँ, यहाँ गएर पढ्ने, वहाँ गएर पढ्ने भन्ने पनि केही सपना हुँदैन थियो त्यो बेला, किनभने हामीले त कतै देखेका पनि थिएनौँ, त्यहाँ एक त्यति मात्र विद्यालय हो चार सालमा खुलेको, दोस्रो विद्यालय देख्नलाई थिएन, यत्तिकै आँटले अब त्यो इष्टमित्र यिनीहरूकै जाने अनुग्रह उठे मिडिल क्लाससम्म पढाए त, त्यो समयका पढेका करिकुलमको अहिले बिएमा पढाउन लारिहानु त्यति ठुलो रहेछ भन्ने विचार आयो मलाई, यति गहिरो पढाए पनि यस्तो पढाइ थियो, फेरि कक्षा दुईबाट म प्रथम हुँदै गएँ, प्रत्येक सब्जेक्टमा 900 नम्बरको समयमा 900 998 हो, त्यही हुए कक्षा आठसम्म प्रथम नै रहेँ।
नौमा तपाईँले पढ्नु भएन?
कक्षा नौमा भर्ना भयौँ, पछि छोडिदिए त्यो। कक्षा नौमा भर्ना भयौँ, नौबाट दसमा गयौँ, त्यहाँ फेरि अब त्यहाँ त जाने मेरो त आठले काटिहाल्यो। मति जानलाई हिक्मत नाभि यताबाट परिवार रह्यो गए। आधार प्रवेशिकाको मान्यता त, इन्टरको मान्यता त जाने आधार प्रवेशिकाले दिइसक्या हो भने किन जाने एसएलसी गर्ने हो भनेर त म ठोक्याले मलाई अफिसवाला अनिलले ठोकिदिए। अब के चाहियो, के मतलब हो त्यो? तपाईँ के माथि बढ्ने हो, बिए एमए गर्ने हो भने त्यो कुरो बेग्लै छ, होइन त्यत्तिकैमा हो भने त्यो त नगरे पनि भयो, त्यो त सदैव भइसकेको छ भनेर त्यत्तिकैमा छोडिदिए सर।
स्कुल पढ्ने इच्छा थियो कि थिएन?
इच्छा त थियो, तर जाने लगानी पनि लाउनलाई थिएन, हिक्मत पनि थिएन। म घरमा छैन भने त्यहाँ केही पनि छैन, लकडी जम्मा गर्नै पर्यो, क्यारी पकाए खाने हो, पानी ल्याउनै पर्यो, साग तरकारी लाउनै पर्यो, भए अनुसारको जाने खेतीपाती आदि इत्यादि कहीँ खाएँ भने कहीँ खाएँ के गरी भने ओल्लो पल्लो पछिल्लो गरेर बर आदि इत्यादि गरेर जाने लेबर सेबर गरेर पनि जिम्मेदारी गर्नै पर्यो, सरसी स्कुल पनि भ्याउनै पर्यो, त्यहाँ मसँग समय पनि रहेन, त्यस कारणबाट पनि म त्यस्तै छलिएर गयो।
जीवनमा तपाईँले गर्व गर्ने कुरा चाहिँ के हो, के कुरामा गर्व गर्नुहुन्छ?
मैले जीवनमा गर्व गरेको कुरा भनेको मैले के गर्नु सक्लु यिन छोरालाई भन्ने विचार थियो। एकलाई एमए बिएल गराएँ, एकलाई एमए एमएड गराएँ, फेरि ऊ पढ्दैछ, छोरीहरू अनि एसएलसी मुनि कसैलाई राखेन, यसै कुरामा मलाई गर्व छ सर।
तपाईँले नयाँ पिँढीलाई भन्नुपर्दा के गर्नुपर्छ भन्ने अर्थी दिनुहुन्छ, अमृतवाणी तपाईँसँग के छ?
मसँग सर अमृतवाणी मसँग केही छैन, पढ्नुहोस् बाबु, अबको चाहिँ पढेन भने तिमीहरू झन् खाडलमा जान्छौ, पढ्नुहोस् हामीलाई पढे हुन्न भनेर नसम्झनु, पढ्नु तिमीहरूको धेरै छ आगे, पढ्नुहोस्, पढेर मात्र मान्छे बन्न सकिन्छ, नत्र ए खालि प्यान्ट लगाएर ठुलो मान्छे बनिँदैन। तिमीहरू जसरी पनि हुन्छ दुःख सुख काटेर तिमीहरू पढ्नुहोस्, यो जग्गा भए जतिको एक दुई बिघा जग्गा बेचेर पनि म तिमीहरूको पुरा गरिदिउँ ल, यिनीहरू भोगेर राखलान् भएर भन्ने म त्यही भन्छु।
यहाँले एउटा शब्द भन्नुभयो भने पढेपछि मात्रै मान्छे बन्छ, त्यो कुराको अनुभव तपाईँले कसरी गर्नुभयो?
मैले देखेँ हजुर ठुल्ठुलो मानिसलाई, पढे लेखेका ठुल्ठुलो विद्वानहरूलाई, उनीहरूको जाने कुरा सुने, उनीहरूले भनेको कुरा मैले सुन्न पाएँ, मलाई शिक्षा पनि दियो तिनीहरूले, र तब जाने पढेपछि मात्र जाने हाम्रो दुन पार्छ। म हुँ भन्न मिल्यो, म वंशको हुँ भन्न मिल्यो, खालि मुखले फुर्ती गरेर म वंश हुँ भन्न पाइयो, उता क क साउ अक्षर पनि छैन, यता मुखले भन्यो डिङ हाँकेर कुरा गर्छ भने त कुरो भएन नि, भयो त भएन। त्यसो भए हुनाले उनीहरूलाई म सोध्दा तिमीहरू रात दिन त्यही झगडा छ, तिमीहरू किन यताउति त्यसरी डुल्छौ, हिँड्दाखेरि राम्रो किसिमले हिँड, इज्जतले बोल, इज्जतले बस, इज्जतले खाऊ, कसलाई कसरी ढोग्नुपर्छ, कसरी बोल्नुपर्छ, कसरी खानुपर्छ, मिठो पायो भनेर डम्म गरेर खाइदियो भने त भोलि बिमार पनि हुन्छ, हिँड्ने बस्ने खाने सुत्ने इत्यादि तरिका सबै थाहा पाएर हिँड, भुँडेको मान, तिमीहरू यस्तो जाने मन पढी साथ यो नगर भनेर यस्तै कुरा सिकाउँछौ।
त्यति बेला स्कुलहरू थिएनन् भन्नुभयो
सर? थिएनन्, एउटै मात्र थियो,
एउटै मात्र स्कुल थियो, र गाउँमा धेरै मान्छे नपढेका थिए होला नि तपाईँले जब तपाईँ पढेर आउनुभयो त्यतिखेर गर्नुभएको अनुभव, त्यहाँका नपढेका मान्छेहरूले तपाईँप्रति गर्नुभएको व्यवहार चाहिँ के?
त्यहाँका चिठी पत्र पढ्ने पढाउने बर्मदेव बोटिनसम्म जाने मान्छे हुन्थे, उहाँबाट चिठी आउँथ्यो, चिठी कहाँ आउँथ्यो भने नगतडी हरिकृष्ण पन्तो भन्ने थियो, हरिकृष्ण पन्त जिम्मा, बर्माबाट आउने पैसा पनि त्यसै जिम्मा आउने, चिठीपत्र पनि त्यसै जिम्मा आउने, र अब पुर्चौडी स्वराडबाट तल्लो मल्लो उसो तसो जहाँबाट पनि चिठी ल्याउनलाई नक्तडी जानुपर्ने, विदेशबाट आएको पैसा पनि बुझ्नलाई त्यही हरिकृष्ण पन्तसँग जानुपर्ने, त्यस्ता किसिमको समस्या थियो। अरू कहाँको विद्यालय, गाउँघरमा केही पढ्न आएको कुरा लेखिताम धनीका नाम त्यो पनि कोही नजान्ने, चिठी हेर्दाखेरि स्वस्ति श्री छ भनेर लेख्या हुन्थ्यो, त्यही पनि पढ्न नजान्ने सारा बुवा कहाँ आउँथे, के थियो के थियो?
तपाईँ जब पढेर गाउँमा शिक्षक हुनुभयो आफ्नै गाउँमा, त्यतिखेर तपाईँले गर्नुभयो अनुभव चाहिँ कस्तो?
त्यो बेला मैले कुनै बेला अब केटाकेटी नै भए ए म त जाने वृहत विद्वान भइसकेको रहेछु भन्ने पनि कहिलेकाहीँ त्यस्तो, पढ्दाखेरि बाहिरी सुन्दाखेरि ठुल्ठुलो मानिसहरूलाई देख्दाखेरि ओहो म त केन रहेछु, यो भएन मैले पढ्न बिर्सेछु, के गर्ने केले पढ्ने भन्ने पनि मनमा जान्थ्यो, कहिले काहीँ झसक्क पनि हुन्थे, गम्भीर भनिहन्थे, ठिक छ यसै बाटोमा माथि नचढेर कहाँ छोड्छु र भन्ने पनि मेरो जाने विचार हुन्थ्यो।
तपाईँले जीवनमा कतिपटक अन्डर खानु भएको छ?
मैले जीवनमा एक त त्यही हो, घरको लागि घरमा बुवा चाहिँ थाकेर विराम भएर भित्र बस्नुभयो, त्यस्तै गरी एउटा कुनामा बसेको जाने थन्किएर बसेको बुवा नाम तिन त मुद्दा पढेँ त्यो बेला झस्केँ म, अब के हुने हो के हुने हो भनेर। दोस्रो कुरा यहाँ आउने बेला पनि म झस्किया थिएँ, खोइ के हुने हो, पैसा पानी छैन, अब के गर्ने के गर्ने भनेर। फेरि कहीँपटक गाउँमा ज्यान माराहरू उठे, ती ज्यान माराहरू जाने ज्यान मारे बुवा बैतडी ज्यान माराहरू आफूले ज्यान मारेर बुवालाई पनि रोप्न खोज्ने भयो, त्यो बेला पनि झस्काउनु पऱ्यो। अब त्यो बार बार कहीँपटक यस किसिमका जाने झस्याङ झुसुङ त जीवनमा हुने नै भयो।
तपाईँले आफूलाई होस फर्केपछि अथवा आफू अब केही गर्नुपर्छ है भन्ने स्थितिमा आइसकेपछि का सङ्घर्षका कुराहरू कहाँ कहाँ के सङ्घर्ष भयो यसो भन्दाखेरि?
सङ्घर्ष अब के सङ्घर्ष भयो त्यही त हो, पढाइमा त्यस किसिमले पढियो, जिम्मेदारी किसानी गर्दाखेरि त्यस किसिमले गरियो, घरमा मुद्दा मामिला चल्दाखेरि सरसी स्कुलमा पढ्नु पऱ्यो, सरसी बैतडी जाने तारिक बुझाउनु पऱ्यो, यो बेला झसङ झसङ हुनै रहने भयो। के भने न त धनी छैनौँ हामी, धनी गरिब सब छौँ, लाटा सुधा दिन छौँ भनाइ भयो, त्यस्तो पो थियो।
तपाईँले जीवनमा कहिले आफूलाई एक्लो महसुस गर्नुभएको छ?
अब एक्लो महसुस भन्दाखेरि एक्लो त अब अहिले त एक्लो केही भन्नु परेन, र मैले जाने त्यो महसुस एक्लो छु भन्ने महसुस पछाडि बुवा देखिन्थ्यौँ रावण, र त्यो एक्लो छु भन्ने मलाई महसुसै हुँदैन थियो। बुवाले लौ भन्दाखेरि हजारौँ गाउँलेहरू उठ्जान्थे, र यसोसले मलाई कुनै किसिमको डरले जाने छुन सकेका थिएन।
भनिन्छ नि कतिपय मान्छेहरूको जीवनमा बितिसकेको मान्छे जसको प्रभावले ऊ आफ्नो मनमा बसिरहन्छ भन्छ नि कतिपय मान्छे, तपाईँको मनमा त्यस्तो बितिसकेको मान्छे जो तपाईँको हृदयमा अझै बसिरहेको छ?
पक्कै हो, पक्कै हो, बुवाको फोटो मेरो मनमा छ, किनकि त्यस किसिमको जाने मान्छे फेरि जन्मोस् भन्ने म प्रार्थना गर्छु। मेरो कुरो उहाँले मर्जी पनि भए हो कि तेस्रो पुस्तामा अवश्य निक्लला, एक न एक निकल जानु छ तेरा उमा भनेर मर्जी भयो त्यो।
तपाईँले सोचे भन्दा आफ्नो जीवन के मानेमा फरक ठान्नुहुन्छ?
अब मेरो केही सोचे भन्दा के छ, अहिलेसम्म त मैले सोचेँ भन्दा केही छैन, जत्रो मैले सोच्यौँ उत्रो मलाई पुगाइया छ भगवान्ले। म छोराहरूको विषयमा सोचेको थिएँ के गर्ने, यिनीहरूलाई जाने कसरी पढाउन सक्ने, त सबैको जाति अलिकति मैले पनि पुगाइहालेँ, भा यिनीहरूको आफ्नो कोसिसले पुग्यो, भा यिनीहरू आफ्नो भाग्यले पुगे, जसरी भने मैले भन्न त पाएँ, कसो भन्न त पाएँ, फेरि छोरीहरू भएन हो झर्साङ गयो, अब यिनीहरूलाई कहाँ हाल्ने, के गर्ने के गर्ने के गर्ने भन्दाखेरि यिनीहरू पनि पाँच यो सब अब के छ नि मलाई।
तपाईँको जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति को हो?
मेरो जीवनको सबैभन्दा महत्त्वपूर्ण व्यक्ति चाहिँ मलाई पहिले जाने पढाउने मान्छेलाई नै मान्छौँ।
उहाँको बारेमा के भन्नुहुन्छ?
उहाँको बारेमा त भनिसकेँ नि मैले, त्यही डम्बर बहादुरले सुरुमा मलाई पढाया हो, 4 सालमा डम्बर बहादुरले त्यो विद्यालय खोल्या हो, र डम्बर बहादुरसँग पनि धेरै ठुलो झगडा भयो ठालनको, कहाँ कहाँ सामन्तवादीहरूको, तर पछि पढेन। त्यो डिलेश्वरी हाई स्कुल चाहिँ बैतडी हाट भनेर आएको विद्यालय हो, पहिला त्यहाँका सामन्तहरू बसेर जाने भट्ट चन्दहरू बसेर, यो होइन यो स्कुल यहाँ राख्यो भने त हामीहरूको रोटी नै गयो, यो भएन, र यसलाई चाहिँ नि पुर्चौडीतर्फ फालिदिने, यो विद्यालयलाई पुर्चौडीतर्फ फालिदिने, हाम्रो यो भाषा पाठशाला छँदैछ भन्ने विचार गरेर यो डिलेश्वरी हाई स्कुल चाहिँ बैतडी हाट नभएर पुर्चौडी हाट हो भन्ने गरिदिएछ राणा दरबारमा, र सिधै पुर्चौडी हाट भनेर गइदियो। अब पुर्चौडी हाटमा स्थापना गर्ने गर्यो, त्यहाँ डम्बर बहादुर त्यो बेला काठमाडौँ नै हुनुहुँदो रहेछ। अब डम्बर बहादुरका ती बमहरूको मित्र भए मरमाल सिंहहरू, मरमाल सिंहको लिङ्क चाहिँ नि 3 सरकार 3 को जाने क्याम्पसम्म भयो, उहाँसम्म उनीहरू लिङ्कवाला भए। अब त्यहाँ गए मरमालसँग भने कि यस्तो यस्तो पढि गयो कसरी भने तिनीहरू जति मैले छोडेँ, फेरि बैतडीहरूले के गर्नु खोज्यो भने ल पुर्चौडी राखिहाल्यो, यो त भएन, कुरा गलत भयो, अनि के गर्ने, त्यो पुर्चौडी हाट नभएर बैतडी हाट नै हो भनेर दोबारा निवेदन गर्यो, र त्यस विषयमा जाने डम्बर बहादुर मर्म गएर मरमाल सिंहसँग जाने कुरो दरबारसम्म लैजाइदियो, सोर्सलै पुर्याइदियो, सोर्स गरिदिनु पऱ्यो भनेर जाँदाखेरि मरमालबाट त्यो कुरो श्रीदिनको हजुरमा जाहेर भए रहेछ, र त्यहाँबाट होइन त्यो पहिले गइसकेको त्यसलाई चाहिँ नि फर्काएर पुर्चौँडीतर्फ लगायो भने पुर्चौँडी पनि हाम्रै देश, बैजडी पनि हाम्रै देश। त्यो उहाँ गइसकेको विद्यालय हामी फिर्ता ल्याउन चाहँदैनौँ, पुर्चौँडीमा नै हुनुपर्छ भनेर श्री तिनले लालमोहर गरिदिए। त्यो व्यक्तिले नै मलाई सर्वप्रथम पढाया त्यही हो, त्यसैले हो क म पनि गरेको।
तपाईँ आफू शिक्षक भएको स्कुलको विषयमा भन्नुपर्दा त्यो स्कुल स्थापना गर्दाखेरिका सङ्घर्षका कुराहरू चाहिँ के हो?
स्कुल स्थापना गर्दाखेरि एकदम मैले भने भने तल्लो वर्गका मानिसहरूलाई त्यहाँ भर्ना गर्न दिएन। 19 साल वैशाख 11 गतेदेखि विद्यालय चालु गरे हो मैले। 19 साल 1 एघारदेखि सुरु गरे हौँ। त्यसमा 11 जना मात्र पहिले विद्यार्थी भए, पछि जाने विद्यार्थी हुन थिए तल्लो वर्गका जाने विद्यार्थीहरूलाई भर्ना नगर्ने भनेर त्यहाँका जाने सामन्तवादीहरूले भन्न थाले र म एक्लो मेरो केही चलेन। 1.5 वर्ष बित्दाखेरि मैले फेरि कसो पो मलाई आइगयो त फर्म तम केटर रहेछ भर्ना गरिदियो फटाफट भनेर डमर बहादुरले पनि भन्यो। र मैले फटाफट भोल डोम स्वर चमार भनेर सारा जम्मा भर्ना गर्न खोजेँ। त्यो बेला र मसँग विरोध भयो, केही मानिसहरूले विरोध गर्यो। तर विरोधको लागि पछि हट्योवाला त हामीलाई नै थिए, पछि नहटेर पछ विद्यालय स्वीकृत गराएर पछि विद्यालय स्वीकृति नहुन्दिनतर्फ तिनीहरूको पनि त्यसै गाउँका मानिसहरूको पनि हात रह्यो र पछि तिनीहरूको हातको पनि केही चलेन। विद्यालय स्वीकृति हामीले लिएर छोड्यौँ। म त्यसमा जाने समावेश भइ नै हालेँ, अर्को साथी समावेश भयो, अर्को भयो, यसै हिसाबबाट। अब अहिलेको हकमा म यस्तै गर्छु, के गर्न लागेको छु म भने केही गरेको छैन, घरमा बस्छु। रिटायर भए आएपछि केही धार्मिक पौराणिक ग्रन्थहरू पढ्दैछु। सुरुमा मैले महाभारत पढेँ, त्यसपछि देवी भागवत पढेँ, त्यसपछि भानुभक्त रामायण पढेँ, अनि त्यसपछि तुलसीकृत रामायण पढेँ, त्यसपछि रामचरितमानस पढेँ, त्यसपछि गीता पढेँ, त्यसपछि गीता तत्त्व विवेचनी पढेँ, त्यसपछि कल्याणका पुस्तकहरू पढेँ, ठुल्ठुलो त्यो सानो होइन, त्यसपछि सप्ताह पुराण पढेँ, भर्खरै नवाह पुराण सिद्ध्याएर आजभोलि शिव पुराण पढ्दैछु। र अब कति पढिने हो ती ठुला ठुला ग्रन्थहरू जो छन् ती त बल्कि न अहिले पनि विशुद्ध लाग्यो, मैले त्यति पढिसकेको छु। तिनीहरूको नाम लेख्दैछु, त्यहाँ पठाइदिएँ भने त्यहाँ पठाइदिउँ, झुटो गर्नु मेरो ऊ ग्रन्थ साँच्चै छन्, म झुटो पनि गर्दैन, कसैबाट ती कुनै पुरस्कार लिनेवाला पनि छैन।
तपाईँलाई कुनै कुराको अफसोस छ आफ्नो जिन्दगीमा?
अफसोस अब के हुन्छ र मर्ने बेला कसरी मरिन्छ के हुने हो, मानिसले खुसुक्क जाइदिए त हुने थियो, यो कुन धक्का लागेर जाने रहेछ यो आत्मा, यो गिडलाई छोडेर भन्ने यही छ पिड। त त्यो कसरी जाने, के काम गर्न सक्ने हो अब मेरो हातबाट केही छैन भन्ने त्यही छ। मुड्यास हुनुदिएबाट सन्तानहरूको लागि काफी मुखले गर्दैछौँ, गर्ने पनि थियौँ।
तपाईँले मसँग यतिन्जेलसम्म कुरा गर्नुभयो, तपाईँलाई भन्न मन लागिरहेको तर मैले नसोधेको कुरा केही छ?
न के छैन सर, ठिक छ, सबै आइसकेको छ। अब केही बिसरे भने होला, मेरो पनि होला, हजुरको पनि होला, ए म अनि टेप गरिदिनु, त्यसलाई म अभाग्य सम्झाएको
छु। हस्, यहाँले राम्रो कुराकानी गर्नुभयो, यसका लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ।
हजुर हजुर, धन्यवाद छ हजुरलाई पनि।
परिवर्तनका लागि दृढ अठोट चाहिन्छ। लीलाधर जोशीले सानैदेखि एउटा अठोट गर्नुभयो र जति सङ्घर्ष गर्नुभयो त्यो शिक्षाको ज्योति जगाउनेकै लागि गर्नुभयो। यसबाट तपाईँले पनि केही सिक्न जरुरी छ है।
हामी फेरि पनि तपाईँलाई भन्दैछौँ, तपाईँले जे गरिरहनु भएको छ त्यसका लागि केही न केही मेहनत वा सङ्घर्ष गरिराख्नु भएको छ। तपाईँ जे बन्नुभएको छ त्यसका पछाडि तपाईँको आफ्नो मेहनत र परिश्रमको इतिहास छ, त्यो सबैलाई बाँड्न हामी अपिल गर्दछौँ। हामीलाई सम्पर्क गर्ने फोन नम्बर छ 0995-25-797। म शर्मिला तपाईँको फोनको प्रतीक्षामा छु। साथै suklafataFM@yahoo.com वा SHUKLAPHANTAFM@yahoo.com इमेल गरेर आफ्नो ठेगाना टिपाउन सक्नुहुन्छ। आजलाई भने कार्यक्रमबाट बिदा हुने बेला भइसकेको छ। शनिबार हामी अर्को कथाका साथ भेट गर्नेछौ। तबसम्मका लागि सहकर्मी विष्णु अवस्थीसँगै मलाई पनि बिदा दिनुहोस्। नमस्ते, शुभ दिन।